अब चलते हैं बाबु तदफीन, तदफीन के मसाइल। तदफीन के दफन से किसी को दबा देना, तो नमाज़े जनाजा पढ़ने के बाद तदफीन तक ठहरने की फजीलत है। पीछे हम सुन चुके कितनी, दो किरात का जर है। साहबा ने पूछा किरात क्या है, तो आपने फरमाया कि पहाड़ जितना। बकली कबर बनाना अफजल है, लहद बोलते हैं इसको। देखिए जो ढेरी हमें दिख रही होती है ना कबर के नाम पे, असल मुर्दा उसके नीचे नहीं होता। आप सोचिए, आप इमेजिनेशन में लाएं, कबर जब खुदती है ना, तो जब उसको डिक करते हैं ना, फिर जब वो घड़ा बन जाते हैं ना, फिर उस घड़े के अंदर यहाँ साइड पे बीच में एक होल बनाते हैं, डेड बॉडी उधर चली जाती है। यानी कबर में जो डेड बॉडी होती है ना, उसके ऊपर पक्की मट्टी होती है, और जो असल मट्टी निकाली होती है ना, ये लकड़ियाँ लगती हैं, वो फिर इसके साइड पे होती हैं। मैयत को इस तरह से दफन किया जाता है कि कब्र बनती है, आप अपने तसव्वुर में रखें। तो उसमें क्या होता है, आप अपने इमेजिनेशन में देखिए कि मट्टी खोदते हैं ना, तो एक कब्र बन जाती है, ठीक है। उसके अंदर फिर साइड पे फिर एक अलग मट्टी, इतनी चीज़ के जिसमें डेड बॉडी आराम से आ जाती है। फिर उसके बाद लकड़ी के इतने इतने फट्टे लेकर उस होल के ऊपर इस तरह तिरछे रखे जाते हैं, ठीक है, और उसके बाद मट्टी डाल दी जाती है। ऐसा क्यों किया जाता है कि अगर खुदा ना खास्ता कब्र बैठ जाए, मट्टी अंदर चली जाए, या नरम मट्टी हो जाती है ना, तो फिर मैयत ख़राब ना हो। मैयत बड़ी सिक्योर अंदर एक खाने में होती है, तो ये अफजल है। लहद बोलते हैं इसको, बगली कब्र। बगल से ही समझ रहे हैं ना कि ज़रा साइड पे है। कब्र में कच्ची ईंटें इस्तेमाल करनी चाहिए। हज़रत आमिर बिन साद बिन वक्कास से रिवायत है कि साद बिन अबी वक्कास ने अपने मरज़ुल मौत में ये बात कही, मेरे लिए लहद बनाना और कच्ची ईंटें इस्तेमाल करना जिस तरह नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए लहद बनाई गई और कच्ची ईंटें इस्तेमाल की गई। इसे मुस्लिम ने रिवायत किया। इसी तरफ देखिए कि कब्र फराख, गहरी और साफ सुथरी होनी चाहिए, यानी डीप होनी चाहिए, वाइड होनी चाहिए और क्लीन होनी चाहिए। बवक्ते ज़रूरत एक कब्र में एक से ज़ायद मैयतें दफन की जा सकती हैं। ये भी वक्त था उस दौर में कि एक एक बंदे के लिए कब्र भी पूरी नहीं थी। रिवायत सुन लेते हैं। हज़रत हिशाम बिन आमिर से रिवायत है कि नबी सल्लम ने उहद के रोज़ फरमाया, कब्रें गहरी, फराख और साफ़ सुथरी बनाओ, और एक एक कब्र में दो दो तीन तीन आदमी दफन करो, जिसे कुरान ज़्यादा याद हो इसे पहले कब्र में उतारो। इससे अहमद, अबू दाऊद, तिरमिज़ी, निसाई और इब्ने माजा ने रिवायत किया। तो गोया कि ज़रूरत के वक्त एक कब्र में ज़्यादा लोग आ सकते हैं। मैयत को पाँव की तरफ से कब्र में उतारना सुन्नत है, यानी इस तरह से मैयत को दायरे के अंदर डालने के लिए करते हैं ना, तो पाँव की तरफ से, यानी जहाँ उसके पाँव हैं उधर से अंदर डालें और दूसरी तरफ से सर बाहर आ जाए। हज़रत अबू इसहाक़ से रिवायत है, हारिस ने वसीयत की कि इनकी नमाज जनाजा अब्दुल्ला बिन यजीद पढ़ाएं। चुनाचे अब्दुल्ला ने इनकी नमाज जनाजा पढ़ाई और कब्र में पाँव की तरफ से उतारा और फरमाया कि यह सुन्नत है। इसे अबू दाऊद ने रिवायत किया। करीब तरीन अजीज़ को मैयत कब्र में उतारनी चाहिए, क्योंकि एक तो इबरत और दूसरा सुकून से, मोहब्बत से होगा, हक है ना मुसलमानों का। और मैं सोचती हूँ जब अपने प्यारों को कब्र में डाल आते हैं, उस वक़्त क्या दिल की हालत होती है। हम औरतों ने तो ऐसा नहीं किया ना कभी, तो हम इसका तसव्वुर नहीं करते। लेकिन नबी सल्लम के बारे में आता है कि जब आपकी वफ़ात हुई और फावड़े चलने की आवाज़ें आ रही थी ना, क्योंकि घर था तो उसी को भी खोदा जा रहा था, तो हज़रत फातिमा रो रही थी, बेटी थी ना, तो वो बात में उनके शेर है, उन्होंने शेर कहे थे कि तुम्हारा कैसे हौसला पड़ा कि नबी के इतने प्यारे जिस्म अतर को तुम मिट्टी में डाल के आ गए हो। यानी उनके बहुत दुखी और दिलसोज किस्म के अशआर हैं। तो बहरहाल मिट्टी में डालते वक्त अपने डालें। इसी तरह खावंद अपनी बीवी की मैयत को कब्र में उतार सकता। पीछे भी हम पढ़ चुके हैं कि निकाह नहीं टूटता। मैयत कब्र में रखते वक्त मंदरजा ज़ैल दुआ पढ़नी मसनून है। हज़रत अब्दुल्ला बिन उमर से रिवायत है कि रसूलुल्लाह मैयत को कब्र में उतारते वक्त ये दुआ पढ़ते, अल्लाह के नाम से और रसूलुल्लाह के तरीके पर मैं इसे कब्र में उतारता हूँ। एक दूसरी रिवायत में है, मिल्लती रसूलुल्लाह की बजाय सुन्नती रसूलुल्लाह के अल्फाज हैं। इसे अहमद, तिरमिज़ी और इब्ने माजा ने रिवायत किया। आप मेरे साथ दोहरा लें, और यकीनन जो मर जाते हैं वो ये पढ़ते ही होंगे, उनको आनी चाहिए, ना हो तो आप बता सकते हैं। दो दुआएं, पहली दुआ क्या है, बिस्मिल्लाही व अला मिल्लती रसूलिल्लाह, और दूसरी रिवायत के अल्फाज क्या हैं, व अला सुन्नती रसूलिल्लाह। अब देखिए कि कब्र में डालते वक्त भी सुन्नत का तस्करा है। اور نبی کے طریقوں کی بات ہے، کیونکہ قبر میں جانے کے بعد بھی تو یہی سوال ہونے ہیں نا کہ تم کس دین پہ تھے اور تمہارا نبی کون تھا. اسی طرح قبر پر تین مٹھی مٹی ڈالنا سنت ہے، جیسے ایسے مٹھیوں میں ڈال کے کرتے ہیں. حضرت ابو ہریرہ سے روایت ہے کہ رسول اللہ نے ایک جنازے پر نماز پڑھی، پھر میت کی قبر پر تشریف لائے اور سر کی طرف سے تین مٹھی مٹی قبر پر ڈال دی. یہ ابن ماجہ کی روایت ہے. پھر اسی طرح قبر کی شکل کوہان نمایاں ہونی چاہیے، لائک دس، ہم جیسے ہوتی ہے نا، بیچ میں سے اونچی اور سائڈوں سے نیچی. حضرت سفیان التمار سے روایت ہے کہ انہوں نے نبی صلی اللہ علیہ وسلم کی قبر مبارک دیکھی جو کہ کوہان کی شکل تھی. اسے بخاری نے روایت کیا. آج تو ہم لوگ اللہ کے نبی کی قبر نہیں دیکھ پاتے. آپ کو پتا ہے کہ جہاں اس وقت حجرہ ہے اس سے بہت نیچے گہری قبر ہے، کیونکہ اب اتنے سالوں میں اتنی دفعہ مٹی ڈال کے اونچی ہوئی تو قبر اندر آج بھی کچی ہے. بعض لوگ کہتے ہیں کہ اچھا جی اللہ کے نبی کا تو گنبد اور قبر ایسے اوپر ہے، قبر آج بھی کچی ہے لیکن اوپر تو آف کورس حجرہ تھا، اور اب مسجد نبی جیسے اوپر اس کی ہوتی گئی ڈیولپمنٹ، اس طرح وہ بڑھتی گئی. زمین سے قبر کی اونچائی بالشت بھر سے زیادہ اونچی نہیں ہونی چاہیے، بس اتنی. ہمارے پاکستان میں تو بہت اونچی ہوتی ہے نا، شاید 1 سے 2 فٹ ہوتی ہے، تھوڑی سی اونچی، بالکل اتنی سی اونچی ہونی چاہیے. اللہ نام مٹاتا ہے بندے کا کہ تم کچھ نہیں ہو. ہم ساری زندگی نام اونچے کرتے ہیں، اور قبر میں یہ تھوڑی سی بھی اونچی اس لیے کہ کوئی اس قبر پہ چڑھے نہ، لیکن اس کے اوپر پھر کتبے وغیرہ اور اس کی پہچان کے لیے بہت کچھ کرنا یہ پسندیدہ نہیں ہے. حضرت قاسم بن محمد سے روایت ہے کہ میں حضرت عائشہ کی خدمت میں حاضر ہوا اور عرض کی، امی جان، مجھے رسول اللہ صلی اللہ علیہ وسلم، حضرت ابو بکر صدیق اور عمر کی قبریں دکھائیے. چنانچہ عائشہ نے مجھے تینوں قبریں دکھائیں، نہ زیادہ بلند نہ زمین کے برابر، اور قبروں کے ارد گرد سرخ کنکریاں بچھی ہوئی تھیں. اسے ابو داؤد اور حاکم نے روایت کیا. اور اگر آج ہم میں سے کسی کو اندر جانے کا موقع ملے تو ایسی ہوگی، یعنی آپ کی اصل قبر کو نہیں چھیڑا گیا. اسی طرح ایک اور روایت ہے، حضرت صالح بن ابی صالح سے کہتے ہیں کہ میں نے رسول اللہ کی قبر دیکھی جو بالشت بھر یا کم و بیش بالشت بھر اونچی تھی. ابو داؤد کی روایت ہے. اللہ کے نبی کی قبر کا سن کے دل اداس نہیں ہوتا؟ اتنا عظیم انسان، اتنا کچھ دنیا سے کر کے گیا، لیکن پھر انجام مٹی ہے، ہم کیسے بچیں گے؟ سب سے زیادہ جو چیز بندے کو اداس کرتی ہے وہ قبر کرتی ہے. حضرت عثمان کے بارے میں آتا ہے کہ جب قبر کا ذکر سنتے تو روتے، تو لوگ کہتے کہ آپ کے سامنے موت کا ذکر ہوتا ہے آپ نہیں روتے، جہنم کا ذکر ہوتا ہے آپ نہیں روتے، قبر کے ذکر پہ آپ کیوں روتے ہیں؟ تو کہا کہ اس لیے کہ یہ آخرت کی گھاٹیوں میں پہلی گھاٹی ہے، اس میں اگر بچ گیا تو آگے بھی بچ جاؤں گا. تو آج ہم جہاں زندہ ہیں، کتنی اونچی چھت ہے، کتنی کھلے کمرے ہیں، آپ سوچیے تو صحیح اپنے اوپر لے کے کہ جب میں قبر میں ہوں گی اور میری قبر ایسی ہوگی تو میں کیسا فیل کروں گی. یہ تو اللہ کا شکر ہے کہ اس نے ایمان کے ساتھ ہمیں یہ بتا دیا کہ میری روح نکل جاتی ہے. اگر اس جسم کے ساتھ ہم اس قبر میں کوئی میں دفن کرنے کی کوشش کریں تو ہمارا کیا حال ہو. اور میں اکثر سوچتی ہوں کہ نان مسلمس کو کیسے چین آتا ہے. یہ وہ جو نئی میت کو دفناتے کئی کئی دن اور دنیا میں کہتے ہیں موج کرو مستی کرو، وہ سچے ہیں؟ کیونکہ ان کے لیے تو آگے اندھیرا ہے نا. اسلام نے موت کے بعد کے منظر دکھا کر بندے کی موت کو خوبصورت کر دیا. تو کریں کیا پھر؟ تیاری کریں اس قبر کو کھلا کرنے کی، بڑا کروانے کی. روایت سن لیجئے. حضرت ابو الحیاج کہتے ہیں کہ مجھے حضرت علی نے فرمایا، کیا میں تجھے اس کام پر مامور نہ کروں جس پر اللہ کے نبی نے مجھے مامور کیا؟ یعنی تمہیں وہ کام اسائن نہ کروں جو مجھ سے اللہ کے نبی نے کرایا؟ کیا؟ کہ وہ یہ کہ ہر تصویر مٹا دوں اور ہر اونچی قبر برابر کر دوں. اسے احمد، مسلم، ابو داؤد، نسائی اور ترمذی نے روایت کیا. یعنی جب مکہ فتح ہوا تو آپ نے اپنے داماد کو اس کام پہ مقرر کیا، سب اونچی قبریں گرا دو اور تصویریں توڑ دو. آج امت مسلمہ نے پھر دونوں کام کرنے شروع کر دیے. اللہ ہماری ہدایت کا سامان کر دے. اسی طرح قبر اونچی بنانا، پکی بنانا، قبر پر مزار یا کسی قسم کی تعمیر کرنا منع ہے. قبر پر نام، تاریخ وفات یا کوئی اور چیز لکھنا منع ہے. حضرت جابر سے روایت ہے کہ اللہ کے نبی نے قبر پر عمارت بنانے، اس کو اونچا کرنے اور اسے پختہ کرنے سے منع فرمایا. یہ نسائی کی روایت ہے. حضرت جابر فرماتے ہیں کہ رسول اللہ نے ہمیں قبر پکی بنانے، قبروں پر مستقل مجاور بن کر بیٹھنے، या हसूले बरकत के लिए वक्ती तौर पर बैठने से और कब्रों पर इमारत बनाने तामीर करने से मना फरमाया, कि मुस्लिम की रिवायत है। इसी तरह अगली रिवायत जाबिर से ही है, कहते हैं कि अल्लाह के नबी सल्लम ने मना फरमाया कब्रें पक्की बनाने, कब्रों पर कुछ लिखने, कब्रों पर तामीर करने और कब्रों की बेहुरमती करने से। ये तिर्मिज़ी की रिवायत है। अब आप बताइए कि आज हमारे तो कतबे बिकते हैं। आपको पता है कि अब तो कतबे इतने फैंसी हैं। मुझे एक जगह कहीं जाने का इत्तेफाक हुआ तो इतनी खूबसूरत शील्ड्स और स्लाइड्स, तो कहते हैं कि ये बिकती हैं, कब्रों पे लगाते हैं। और बल्कि यहाँ मैंने वेस्ट में भी देखा, ये गोरों की भी कब्रें बड़ी ऊपर खूबसूरत कतबे होते हैं। कुल्लु मन अलैहा फान व यबका वजहु रब्बिका ज़ुल जलाली वल इकराम, सब फना हो जाएंगे। इसलिए कब्र पर इस तरह की मीनाकारियां करके उनके नामों के कसीदे लिखने ये पसंदीदा नहीं है। हाँ, कब्र पर अलामत के तौर पर पत्थर वगैरह रखना सुन्नत थी, यानी कि बस उधर एक पत्थर रख दें, पता चलेगा कि यहाँ रखा था। हजरत अनस से रिवायत है कि अल्लाह के नबी ने उस्मान बिन मज़ून की कब्र पर अलामत के तौर पर एक पत्थर नसब फरमाया। इसे इब्ने माजा की रिवायत है, यानी जैसे बाद में कोई जाके वहाँ देखना चाहे तो उसके लिए निशानी हो। कब्र तैयार करने के बाद इस पर पानी छिड़कना दुरुस्त है। हजरत जाबिर फरमाते नबी सल्लम की कब्र पर पानी छिड़का गया और पानी छिड़कने वाले हजरात में से हज़रत बिलाल बिन रबाह थे, जिन्होंने एक मशकीज़े के साथ सर की तरफ से पानी छिड़कना शुरू किया और पाँव तक छिड़का। ये बहकी की रिवायत है। रात के वक्त तदफीन दुरुस्त है। और मैं जब भी कब्र का सोचती हूँ ना, हर एक अपने बारे में सोचता है, तो मेरे जहन में रात आती है और बारिश हो रही है और गीली गीली मिट्टी है। यही तसव्वुर आता है कब्र की पहली रात सोचें। तदफीन के बाद नमाज जनाजा पढ़नी जायज़ है। हज़रत अब्दुल्ला बिन अब्बास फरमाते हैं कि रात के वक्त एक आदमी को दफन करने के बाद अल्लाह के नबी ने इस पर नमाज जनाजा पढ़ी। इसे बुखारी ने रिवायत किया। तीन औकात में नमाज जनाजा पढ़ना और मैयत दफन करना मना है। कौन से? हज़रत उकबा बिन आमिर कहते हैं कि अल्लाह के नबी ने फरमाया हमें तीन औकात में नमाज पढ़ने, मैयत दफन करने से रसूलुल्लाह मना फरमाते थे। कौन से? नोट कर लें। पहला, जब सूरज तुलू हो रहा हो। दूसरा, जब दोपहर हो हत्ता के सूरज ढल जाए। और तीसरा, जब सूरज गुरूब होने लगे हत्ता के पूरी तरह सूरज गुरूब हो जाए। ये मुस्लिम की रिवायत। ये वही तीन वक्त जिसमें नमाज का सजदा भी नहीं करते। तदफीन के दौरान किसी आलिम दीन को लोगों के दरमियान बैठकर फिक्र आखरत की तलकीन करनी चाहिए। मेरा आल उससे बेहतर वक्त ही कोई नहीं है। दिल टूटे होते हैं, दिल नरम होते हैं। हज़रत बरा बिन आज़िब फरमाते हैं कि मैं एक अंसारी के जनाजे के लिए नबी सल्लम के साथ कब्र तक आए। मैयत अभी दफन नहीं की गई थी, रसूलुल्लाह बैठ गए और हम लोग भी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के गिर्द इस कदर खामोशी से बैठ गए जैसे हमारे सरों पर परिंदे बैठे हुए हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के हाथ में एक लकड़ी थी जिससे आप मिट्टी कुरेद रहे थे। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने अपना सर मुबारक ऊपर उठाया और फरमाया अज़ाबे कब्र से अल्लाह की पनाह मांगो। अल्लाह के नबी ने दो या तीन मरतबा ये अल्फाज इरशाद फरमाए। इसे अबू दाऊद, निसाई और इब्ने माजा ने रिवायत किया। यानी कब्रस्तान में बैठकर भी अल्लाह के नबी लोगों को नसीहत कर रहे थे। अब मैंने सुना है कि लोग वहाँ जाके भी बातें कर रहे होते हैं। अब कब्र वाले के साथ क्या होता है? ये तो हम बाहर के मामले पढ़ रहे हैं ना। मैयत को जब दफन किया जाता है, तदफीन के बाद मैयत से क्या होता है? सवाल जवाब होते हैं। हदीस सुन लीजिए। हज़रत अबू हुरैरा रावी हैं, रसूलुल्लाह ने फरमाया, अब ये सब सुनते वक्त आप अपने ऊपर लें, मैं अपने ऊपर लेती हूँ। जब मैयत दफन की जाती है तो इसके पास दो स्याह केरी आँखों वाले फरिश्ते आते हैं। इनमें से एक का नाम मुनकर और दूसरे का नकीर है। इसका मानी क्या है? अजनबी, स्ट्रेंजर। इतनी अजीबोगरीब इनकी शक्लें होंगी कि इंसान ने कभी पहले नहीं देखी। दोनों इससे पूछते हैं, तुम इस आदमी यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में क्या कहते हो? वो वही कहेगा जो दुनिया में कहा करता था, यानी मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के बंदे और उसके रसूल हैं। मैं गवाही देता हूँ कि अल्लाह के सिवा कोई इलाह नहीं और मोहम्मद इसके बंदे और रसूल हैं। दोनों फरिश्ते जवाब में कहते हैं कि हम समझते थे कि तुम यही जवाब दोगे, यानी तुम मोमिन थे। फिर इसकी कब्र 70 दर 70 यानी 70x70 हाथ फराह कर दी जाती। मुराद 70x70, जैसे हम कहते हैं ना ये रूम कितना बड़ा है, 70x70 यानी खुली कब्र हो जाती है और इसे रोशन कर दिया जाता है। फिर बंदे से कहा जाता है सो जाओ, وہ کہتا ہے میں اپنے اہل عیال میں واپس جا کر انہیں اپنی مغفرت کی خبر دینا چاہتا ہوں. کہتا ہے کہ میں چاہتا ہوں کہ میرے گھر والوں کو پتہ چل جائے کہ میرا بہت اچھا انجام ہے. فرشتے جواب میں کہتے ہیں یہ ممکن نہیں, بلکہ آپ تم دلہن کی نیند جیسی پرسکون نیند سو جاؤ, جسے اس کے محبوب کے علاوہ کوئی نہیں جگاتا. چنانچہ وہ سو جاتا ہے, کیونکہ اللہ کو پتہ ہے کہ ایمان والا زندگی میں بڑے کام کر کے آتا ہے, تھکا ہوتا ہے, ہر وقت ایک ہی کام, اس بیرو و سا بیرو و را بی تو و تک اللہ ولادیاتی دبخن فل موریاتی قطن. تو زندگی میں محنت کی عادت ڈالے, کیونکہ آگے جا کے بہت سونا ہے انشاءاللہ. کبھی اللہ کے لیے جاگنا پڑے تو یہی کہا کریں کہ قبر میں جا کے سوئیں گے. سکون آرام چاہتے ہیں تو قبر میں جا کے سکون کریں گے. آج دنیا کا سکون لے لیا تو ہو سکتا ہے وہاں بے سکون ہو جائے, تو پھر اس کو صلاح دیا جاتا ہے, یہاں تک کہ اللہ تعالیٰ ہی اسے قبر سے اٹھائے گا. یہ تو تھا نیک شخص, اللہ ہم سب کے ساتھ ایسا کرے. لیکن اگلا بھی رخ دیکھ لیجئے, اگر مرنے والا منافق ہو تو وہ فرشتوں کے سوال کے جواب میں کہتا ہے کہ محمد کے بارے میں بھی وہی کچھ کہتا ہوں جو لوگوں کو کہتے ہوئے سنتا تھا, یعنی اس کے علاوہ میں کچھ نہیں جانتا. نعوذ باللہ, یعنی میں نے محمد کا نام سنا ہے صلی اللہ علیہ وسلم. جیسے آج منافق ہے نا, کہتے ہیں ہم کلمہ پڑھتے ہیں لا الہ الا اللہ محمد رسول اللہ, تقاضے جب پورے نہیں کریں گے تو وہاں کہیں گے پتہ نہیں جو لوگ کہتے تھے میں بھی کہہ دیتا تھا کہ وہ اللہ کے رسول ہیں, تو اصل بات اطاعت کی ہے. پھر اس کے بعد دونوں فرشتے کہتے ہیں ہمیں معلوم تھا تم یہی جواب دو گے. پھر زمین کو حکم دیا جاتا ہے کہ تنگ ہو جا, چنانچہ وہ تنگ ہو جاتی ہے اور اس کی پسلیاں ایک دوسری میں گھس جاتی ہیں. منافق اپنی قبر میں قیامت تک اسی عذاب میں مبتلا رہتا ہے. یہ ترمذی کی روایت ہے, اللہم لا تجعلنا منہم. دعا کیجئے کہ قبر کا حساب آسان ہو جائے. یہ تو وہ انویسٹیگیشن ہے کہ اللہ کی بنا, جیسے آپ دیکھیے کسی ملک میں آپ نے جانا ہوتا ہے نا تو پاسپورٹ کنٹرول پہ آپ کا دل دھڑکتا ہے, INS پہ. اگر پیپر ورک ٹھیک ہے تو اللہ کا شکر ہے, پھر بھی خوف ہی ہوتا ہے کہ الٹا بندہ نہ مل جائے, الٹے سیدھے سوال کرے گا. لیکن اللہ نہ کرے اگر آپ کسی کے جعلی کاغذوں پہ گئے ہوں, پاسپورٹ کسی اور کا ہو, تو پھر تو شامت آئے گی نا. بس یہی کہ وہاں ہونا ہے. اگر سچا ایمان ہے, سچا کلمہ ہے, تھوڑے عمل کم بھی ہیں لیکن انشاءاللہ نکل جائیں گے. لیکن اگر جعل سازیاں کی ہیں, فراڈ کیے ہوئے ہیں, نام نبی کا لیتے ہیں اور کام ان کے نہیں کرتے تو کیا ہوگا. اسی طرح ایک اور روایت میں آتا ہے حضرت براء بن عازب سے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا جب مومن کو قبر میں بٹھایا جاتا ہے, یہ بھی نوٹ کریں, میت کو بٹھایا جاتا ہے وہاں, اس کے پاس فرشتہ بھیجا جاتا ہے, تب مومن آدمی لا الہ الا اللہ محمد رسول اللہ کی گواہی دیتا ہے. یہی مطلب ہے اللہ تعالیٰ کے اس فرمان کا کہ اللہ اہل ایمان کو دنیا اور آخرت میں پکی بات یعنی کلمہ توحید پر ثابت قدم رکھتا ہے. یہ سورۃ ابراہیم کی آیت ہے اور یہ بخاری کی روایت ہے. تو گویا کہ یہ کہ قبر میں داخل ہونے کے بعد انسان کا حساب کتاب ہوتا ہے. یہاں تک روایات میں آتا ہے کہ ایک مرنے والا اوپر چلنے والوں کے قدموں کی چاپ بھی سنتا ہے, اس کو پتہ چلتا لوگ ہیں. اسی لیے اللہ کے نبی جب کسی کو دفن کرتے تو اس کے بارے میں دعا کرتے تھے, کیا سن لیتے ہیں. میت دفنانے کے بعد قبر پر کھڑے ہو کر میت کے لیے سوال جواب میں ثابت قدم رہنے کی دعا کرنی چاہیے. حضرت عثمان کہتے ہیں کہ اللہ کے نبی جب میت دفن کرنے سے فارغ ہو جاتے تو فرماتے کہ اپنے بھائی کے لیے بخشش اور سوال جواب میں استقامت کی دعا مانگو, کیونکہ اس وقت اس سے سوال کیا جا رہا ہے. فَإِنَّهُ الْآن یُسَلُ, سوال کیا جا رہا ہے, یعنی اسی وقت دعا کریں. اور میں نوٹ کرتی ہوں یہ وہی وقت ہوتا ہے جب گھروں میں کھانے پینے شروع ہو چکے ہوتے ہیں, ان کے ساتھ وہاں سوال جواب ہو رہے ہیں اور آپ ہم کھانے کھا رہے ہیں مزے مزے کے میت پہ, کتنی عجیب بات ہے. دعائیں مانگنی چاہیے. پھر اسی طرح عذاب قبر برحق ہے, عذاب قبر سے پناہ مانگنا بھی مسنون ہے. حضرت اسماء بنت ابی بکر کہتی ہیں کہ اللہ کے نبی خطبہ دینے کے لیے کھڑے ہوئے تو فتنہ قبر کا تذکرہ کیا جس میں انسان مبتلا کیا جاتا ہے. آپ نے عذاب قبر کا تذکرہ کیا تو مسلمان چیخنے لگے. یہ بخاری کی روایت ہے, یعنی آپ بتا رہے تھے تو لوگ رونے لگے دھاڑے مار مار کے کہ ہائے قبر کا عذاب ہوگا. اسی طرح ابو ہریرہ کہتے ہیں کہ اللہ کے نبی نے فرمایا اکثر عذاب القبر من البول. یہ چھوٹے بچوں کو ضرور سنائیے گا طریقے سے بات, کہ بیشتر عذاب قبر پیشاب میں احتیاط نہ کرنے کی وجہ سے ہوتا ہے. باتھ روموں کو صحیح یوز کریں کرائیں. آپ جب بھی ٹوائلٹ یوز کریں دیکھا کریں کہ اس پہ چھینٹے تو نہیں پڑے ہوئے, اور بعض لوگ جو مس یوز کرتے ہیں تو آپ دیکھیے کہ چھینٹے ہوتے ہیں. بہت زیادہ خطرے کی بات ہے کہ قبر میں اس کے بارے میں جا کے پوچھا جائے گا، اور یہ روایت احمد کی ہے۔ اسی طرح ایک دعا یاد کر لیجئے، میرے ساتھ دہرائیے گا، اللہ کے نبی یہ دعا مانگتے تھے۔ حضرت ابو ہریرہ کہتے ہیں کہ اللہ کے نبی یہ دعا مانگتے، اللہم انی اعوذ بک من عذاب القبر ومن عذاب النار ومن فتنة المحيا والممات ومن فتنة المسيح الدجال۔ یا اللہ، میں تجھ سے قبر اور جہنم کے عذاب، زندگی اور موت کی آزمائش، اور مسیح دجال کے فتنے سے پناہ مانگتا ہوں۔ بخاری کی روایت ہے، اس کو اپنی نمازوں میں شامل کر لیں، نماز کے بعد پڑھ لیں، اور یہ دعا تشہد کی دعاؤں میں بھی آپ کو مل جائے گی۔ اسی طرح ایک اور بڑی خوبصورت طویل روایت ہے، سن لیجئے۔ حضرت ابو سعید فرماتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نماز کے لیے تشریف لائے، سوچئے، اور لوگوں کو ہنستے دیکھا۔ کبھی کبھی لوگ لیئر موڈ میں آ جاتے ہیں نا، تو فرمایا، خبردار، اگر تم لذتوں کو مٹانے والی چیز یعنی موت کا بکثرت ذکر کرتے تو اس طرح نہ ہنستے۔ آج تو فن کا دور ہے نا، کیا کریں گے، بورنگ کون، بچے بور ہو رہے ہیں، بڑے بور ہیں، گیٹنگ بور۔ اللہ کے نبی کہتے ہیں کہ اگر تمہیں پتہ چل جائے موت کتنی شدید چیز ہے تو تم ہنستے نا۔ لذتوں کو مٹانے والی چیز موت کو کثرت سے یاد کیا کرو۔ سنو، اب آپ بھی اور میں بھی سنیں، قبر ہر روز یہ پکارتی ہے۔ کیا کہتی ہے قبر؟ اب یہ آگے جو لفظ ہیں یہ قبر کے ہیں، میں غربت کا گھر ہوں، میں تنہائی کا گھر ہوں، میں مٹی کا گھر ہوں، میں کیڑے مکوڑوں کا گھر ہوں۔ جب مومن آدمی دفن کیا جاتا ہے تو قبر کہتی ہے، تجھے خوش آمدید ہو، ویلکم۔ مجھ پر چلنے والے لوگوں میں سے مجھے سب سے زیادہ تو عزیز تھا، یعنی جب تو زمین پہ چلتا تھا نا تو میں یاد کرتی تھی کہ تو کب میرے پاس آئے گا۔ آج جب کہ تجھے بے بس کر کے میرے حوالے کر دیا گیا ہے تو میرا حسن سلوک دیکھ لے گا۔ چنانچہ قبر انسان کی حد نگاہ تک فراخ کر دی جاتی ہے، اور اس کے لیے جنت کی طرف سے ایک دروازہ کھول دیا جاتا ہے۔ جب فاجر یعنی نیک بندے کی قبر اس طرح مہمانی کرتی ہے، کھلی کر دی جاتی ہے قبر، لیکن اس کے برعکس سن لیجئے، جب فاجر اور کافر آدمی دفن کیا جاتا ہے تو قبر کہتی ہے، تیرے لیے خوش آمدید نہیں، یعنی دیر از نو ویلکم فار یو۔ مجھ پر چلنے والے لوگوں میں سے تو میرے نزدیک سب سے زیادہ قابل نفرت انسان تھا، آج تجھے بے بس کر کے میرے حوالے کر دیا گیا، اب دیکھنا میں تمہارا کیا حشر کرتی ہوں۔ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اس کے بعد قبر اسے بھینچ لیتی ہے، لائک دس، اسکواش کرتی ہے، اس کا جوس نکلتا ہے، حتیٰ کہ اس کی پسلیاں ایک دوسری میں پیوست ہو جاتی ہیں۔ حضرت ابو سعید کہتے ہیں کہ اللہ کے نبی نے یہ بات سمجھانے کے لیے اپنے ہاتھ کی انگلیاں دوسرے ہاتھ کی انگلیوں میں ڈالی یوں، یہ دیکھیے، اب یہ ریبس کو ملائیں گے ادھر سے ادھر تو اندر والی چیزوں کا کیا حال ہوگا۔ اور پھر فرمایا، پھر 70 ازدہے کوبراز اس پر مسلط کر دیے جاتے ہیں، ایک ازدہا اگر زمین پر پھنکار مار دے یعنی اپنا زہر پھینک دے تو رہتی دنیا تک روئے زمین پر نہ کوئی سبزہ ہوگے، یعنی سب زمین بیرن ہو جائے۔ وہ ازدہا قیامت تک اس کافر یا فاجر آدمی کو کاٹتے اور نوچتے رہیں گے۔ آج کتنا ہم سکون لے کے بیٹھے ہیں نا، کوئی فکر نہیں اپنے ہمسایوں کی، ہمیں اپنے کولیگس کی، نیبرز کی، بچوں کے، ٹیچرز کی، ہائے، ہیلو، بائے، اور گڈ مارننگ، نائس، ہیپی کرسمس، ہیلو، میری دس، دیٹ اینڈ دیٹ، خدا حافظ۔ دیکھیے یہ حدیث سچی حدیثیں ہیں، میں تو بول ہی نہیں رہی، میں تو آپ کو حدیث ہی زیادہ سنا رہی ہوں۔ اللہ کے نبی کی بات پہ یقین ہے تو کیا پھر یہ کافروں کے ساتھ ہوگا؟ تو کیا ہمارا دل نہیں ہے کہ ہم کافروں کو کفر سے بچائیں؟ اور کیا یہ ہمارا فرض نہیں ہے کہ کن تم خیر امت نخری جت کا حق ادا کریں، تڑپ پیدا کریں اور کفار تک پہنچیں؟ हम तो अभी अपनों को नहीं ठीक कर सके, हम तो खुद ठीक नहीं हुए। हमारा तो अपना नफ्स, वो कहते ना कि मन अपना पुराना पापी, बरसों में नमाजी बन ना सका। दूसरों को कहाँ के, दूसरों को भी वही कहते हैं जो खुद अमल करते हैं, वरना जरूरत ही नहीं होती। और लफ्ज़ दावा का तो हमने ऐसे कर दिया, ये सिर्फ न्यू मुस्लिम्स का काम है। वो कर रहे हैं ना जाकिर नायक, और वो कर रहे हैं ना यूसुफ एस्टेस, और वो कर रहे हैं ना रहीम ग्रीन, बस काफ़ी है। हमारा काम नहीं, हम खाने पकाएं, दावतें खाएं, शादियां, कपड़े जोड़े, और बस दैट्स इट। काफिरों के साथ क्या होगा, सोच के दिल को कुछ होता है तो हमारी जैसे गोश्त पोस के इंसान। और आपने आखिर में फरमाया, कब्र या तो जन्नत के बागों में से एक बाग है, या जहन्नम के घड़ों में से एक घड़ा है। ये तिरमिज़ी की रिवायत है। इसी तरह आता है कि मैयत को कब्र में सुबह शाम उसका ठिकाना दिखाया जाता है। हज़रत अब्दुल्ला बिन उमर कहते हैं कि अल्लाह के नबी ने फरमाया, जब तुम में से कोई आदमी फौत होता है तो सुबह शाम इसे इसका ठिकाना दिखाया जाता है, अगर जन्नती हो तो जन्नतियों का ठिकाना। ये ऐसे ही कि जैसे अभी घर बना नहीं, लेकिन आपको दूर से दिखाया जा रहा है कि अब इतना बन गया, अब इतना हो गया। अगर जन्नती है तो जन्नतियों का ठिकाना, और अगर जहन्नमी है तो जहन्नमियों का ठिकाना दिखाया जाता है। और कहा जाता है यही तेरा असल ठिकाना है यहाँ तक कि क़यामत कायम हो जाए। ये बुखारी की रिवायत है। क्योंकि कब्र में तो इंसान अमानतन डाला जाता है ना, जो जर्नी ऑफ द सोल सुन चुके हैं हमारे साथ तो उनको याद होगा कि रूह का सफ़र होता ही है, लेकिन बाद में कब्र में डाल के कहा जाता है इंतज़ार करो, अब दोबारा क़यामत के बाद तुम्हें जन्नत या जहन्नम में भेजा जाएगा। और नेक आदमी तड़प रखता है कि जल्दी क़यामत आए और मैं वो जन्नत जाऊँ जिसमें देख के आया हूँ, और काफिर कहता है अल्लाह कभी क़यामत ना आए ताकि मैं उस जहन्नम में ना जाऊँ जिसको दिखाया गया। आखिरी रिवायतें हैं बस। बिला उज़र शहीद की मैयत को एक जगह से दूसरी जगह ले जाकर दफन करना मना है। हज़रत जाबिर से रिवायत है कि ओहद के रोज़ मेरी फुफ्फी मेरे वालिद को कब्रिस्तान में दफनाने के लिए ले आईं। रसूलुल्लाह के मुनादी ने आवाज़ दी, शोहदा को इनके मक्तल में वापस ले आओ, यानी इनको वहीं दफन किया जाएगा जहाँ ये शहीद हुए। अहमद, तिर्मिज़ी, अबू दाऊद, निसाई और दारमी की रिवायत है। मुसलमानों का कब्रिस्तान हमवार करना या मुनहदिम करना मना है, यानी कब्रिस्तान को गिराना नहीं चाहिए। मोमिन मुर्दे के अज़ा वगैरह तोड़ना या काटना मना है। हज़रत आयशा से रिवायत है कि रसूलुल्लाह ने फरमाया, मैयत की हड्डी तोड़ने का गुना जिंदा इंसान की हड्डी तोड़ने के बराबर है। मालिक, अबू दाऊद और इब्ने माजा की रिवायत है। यानी मुर्दे को तकलीफ़ नहीं देनी चाहिए, इसलिए आपको पता है कि जो दफन करते हैं उनको भी कहा कि हाथों पर रुई डाल लो, कपड़े डाल लिए जाते हैं, ग्लव्स डाल दिए जाते हैं, कि सख्त हाथों से नहीं डालना, मैयत को तकलीफ़ है। और क्या फिर जालिम इंसान बन के मरने वाले के अज़ा को जाके बेच दे। आपको पता है कि मुर्दे तक लोग काट के जिस्म उनके बेच आते हैं। एक अखबार में खबर आई थी, अल्लाह ताला पनाह दे और ईमान सलामत रखे, यानी कुछ खाना पकाने बनाने वाली कंपनीज ऐसी हैं कि उनकी फैक्ट्रियों के पीछे मुर्दों की लाशें और हड्डियां देखी गईं, कुत्ते देखे गए। बाद में खबर पता चली कि मुर्दों के जिस्मों से पता नहीं जेलेटिन और क्या कुछ निकाल के खानों में डालते हैं। अल्लाह हमें हिदायत दे दे। तो ये तो वो बातें थी कि जो हमने हदीसों में पढ़ी के हैं। अब चंद बातें, ये आखिरी टॉपिक है, इसके चंद मिनट में ही हम ख़त्म करेंगे, कि वो काम जो तदफीन से मुतल्लिक है लेकिन सुन्नत से साबित नहीं है, इसको ज़रूर चेकलिस्ट में शामिल कर लें कि ये काम अगर ख़ुद करते थे या किसी को करता देखते हैं तो अब इंशाल्लाह नहीं करने। सबसे पहली बात, औलिया और सुलहा और मुत्तकी लोगों के कुर्ब व जवार में दफन करने की नियत से मैयत को एक शहर से दूसरे शहर ले जाना। बस अगर किसी शहर में कोई नेक बुज़ुर्ग थे, मिसाल है कि मारूफ है कि मुल्तान में बहुत सारे नेक लोगों की कब्रें हैं, तो अब कोई कहते हैं कि मुझे मरने के बाद मुल्तान जाके दफन करना क्योंकि वहाँ नेक बुज़ुर्ग हैं, तो भला क्या मुल्तान में रहने वाले सारे लोग जन्नती हैं जो वहाँ फौत होते हैं? तो ऐसा नहीं करना चाहिए। फिर इसी तरह मैयत की तदफीन तक पसमानदगान वगैरह का खाना ना खाना। ये भी एक हमारे यहाँ दुख खाया जाता है कि मुझे मरने पे बड़ा दुख है और मैयत घर में पड़ी है, नहीं हम नहीं खाएंगे। घर वालों को खाना खाना चाहिए, बल्कि अल्लाह के नबी ने तो कहा हरीरा बना के भेजो, पीछे भी सुन चुके हैं कि गम ने इनके दिल को हिलकान किया हुआ है। तो बल्कि ऐसे वक्त में ऐसी सॉलिड फूड खाना चाहिए जिससे दिल मजबूत हो और कोई बेहोशी का ख़तरा ना हो। इसी तरह दफन करते वक्त कब्र में मैयत के सर के नीचे कोई आरामदेह चीज़ रखना। बाज़ लोग कहते हैं नहीं, मेरी अम्मी तकिए के बगैर नहीं सोती थी। उनके तकिए तक रखे जाते हैं, नहीं रख सकते, कुछ नहीं रखना। तदफीन से कबल मैयत के सरहाने शजरा नसब لکھ کر رکھنا اور یہ عقیدہ رکھنا کہ اس سے میت کے عذاب میں کمی ہوگی. یعنی بعض اپنا شجرہ نصب رکھتے ہوں گے, بعض ہو سکتا ہے نفس سلم کا شجرہ رکھ دیں. لا تزر وازرۃ وزر اخرى لا تجزی نفس عن نفس شیئا, کوئی نفس کسی کے کام نہیں آئے گا اگر اپنے لیے کچھ خود نہیں کیا ہوگا. اسی طرح دفن کرتے وقت میت پر گلاب کا پانی چھڑکنا, اس کی بھی کوئی دلیل نہیں ہے. عملوں کی خوشبو آتی ہے, پھولوں کی خوشبو تو ساتھ نہیں جائے گی. تدفین سے قبل میت کے سرحانے عہد نامہ, کلمہ طیبہ یا قرآنی آیات لکھ کر رکھنا, اس کی بھی کوئی دلیل نہیں ہے. قبر پر مٹی ڈالتے ہوئے پہلی مٹھی کے ساتھ منہا خلقناکم اور دوسری مٹھی کے ساتھ وفیہا نعیدکم اور تیسری مٹھی کے ساتھ ومنہا نخرجکم تارت نخرا پڑھنا. یہ سورۃ طہٰ کی آیتیں ہے. آیت بالکل اس کا مطلب بھی یہی ہے کہ اسی مٹی سے ہم نے تم کو پیدا کیا, اسی میں ہم تمہیں لوٹا رہے ہیں اور اسی سے نکالیں گے. بعض لوگ پڑھتے ہیں تو یہ پڑھنا مسنون نہیں ہے. میت دفن کرنے کے بعد سورۃ فاتحہ, معوذتین یعنی قل اعوذ برب الناس اور فلق, اور سورۃ اخلاص, سورۃ نصر, سورۃ کافرون اور سورۃ قدر کے بعد اللہم انی اسألک بسمک العظیم وغیرہ پڑھنا, یہ بھی ثابت نہیں ہے. میت دفن کرنے کے بعد سر کی طرف کھڑے ہو کر سورۃ فاتحہ اور پاؤں کی طرف سورۃ بقرہ کی ابتدائی آیتیں پڑھنا, یہ بھی سنت سے ثابت نہیں ہے. میت دفنانے کے بعد قبر پر سوگ منانے کے لیے بیٹھنا, یہ بھی جائز نہیں ہے. میت دفن کرنے کے بعد قبر پر کھانا لے جا کر تقسیم کرنا, اس کی بھی سنت نہیں ہے. موت سے قبل اپنی قبر کھودنا, یہ بھی جائز نہیں ہے. میت کو بطور امانت ایک جگہ دفن کرنے کے بعد دوسری جگہ منتقل کرنا, اٹس ناٹ مسنون. بعض دفعہ لوگ کر دیتے ہیں, آپ کو تک کہ قبر میں شکل بدل جائے, حالات بدل جائیں, تو کتنی رسوائی ہے. میت دفن کرنے کے بعد قبر پر قرآن خوانی کرنا, اس کی بھی دلیل نہیں ہے. میت دفن کرنے کے بعد صدقہ خیرات کرنا اسپیشلی, اس کی کوئی سنت نہیں ہے. قبر کی آرائش اور زیب و زینت کرنا یا اس پر پھول ڈالنا. تدفین کے بعد قبر پر اذان دینا, اس کی بھی کوئی دلیل نہیں ہے. اور آخری بات کہ مٹی ڈالنے سے قبل میت کے سرحانے قرآن مجید رکھنا, ان سب چیزوں کا حدیث سے ہمیں کوئی ثبوت نہیں ملتا. تو یہ تھا میرا سفر آخرت. مرنے تک, قبر میں جانے تک, یہ وہ مراحل تھے جو ہوں گے ہر بندے کے ساتھ. ہم سب اپنے اوپر لے کے سوچیں, کیا ہم ان ساری چیزوں کے لیے ذہنی طور پہ تیار ہیں؟ کیا ہم واقعی سوچتے ہیں کہ ہم ان ساری چیزوں کو اپنے لیے رکھیں, اور کیا واقعی ہم ان چیزوں کو کرنے کے لیے اپنے آپ کو کچھ وقت دیتے ہیں؟ اب یہ موضوع آج یہاں پورا ہوا الحمدللہ. تھوڑا سا میں آپ کو اس موضوع کا بی پارٹ بھی بتا دوں کہ اسی بک میں سیکنڈ پارٹ اس کا کیا ہے, زیارت قبور کے مسائل, جس میں بنیادی طور پر دنیا کی بے رغبتی اور قبرستانوں میں جا کے کیا کرنا ہے, بہت ہی زیادہ اہم ٹاپک ہے. قبرستان کے اندر جانا, اس کی دعا کرنا, اور خاص طور پہ دنیا اور آخرت کا تقابل بھی ہوگا کہ جس دنیا کے پیچھے آج ہم اتنا بھاگتے ہیں. آپ ذرا ایک لمحے کے لیے سوچیں اپنے اوپر لے کے, آج میری جان چلی جائے, میری بلانگنگس کا کیا ہوگا؟ میرے کپڑے, میرا گھر, میرا کمرہ, جوتے کون لے جائے گا؟ زندگی میں تم ہاتھ نہیں لگانے دیتے, اپنوں کو نہیں لگانے دیتے, غیروں کو تو پیچھے کر دیجیے, اور پھر سب چیزیں بٹ جاتی ہیں. آج تو 10 چیزوں پہ اللہ پردہ ڈال دے گا, لیکن کل کیا ہوگا؟